नहमिया 13 बाब रिलैप्स यानी कायम रखने में नाकामी। रिलैप्स यानी वापस पलटना, ऐसा लफज है जिसको सुनकर दिल डूब जाता है। जब आप लर्जा देने वाली कीमोथेरेपी और रेडियोथेरेपी की ट्रीटमेंट करवाने के बाद डॉक्टर आपको बताता है कि अब आप कैंसर फ्री हैं, लेकिन फिर कुछ सालों बाद हमें लफज रिलैप्स से वास्ता पड़ता है, यानी वही कैंसर ने दोबारा आपको आ दबोचा है, यानी पहले ही जो आपकी हालत थी उसकी तरफ आप दोबारा चले गए हैं। इसको सुनकर दिल डूब जाता है और वो बीमारी दोबारा वापस आ जाती है। अगर आपका कोई प्यारा है जो ड्रग्स और ड्रिंकिंग की आदत में मुब्तला है और जिस्मानी और जहनी तौर पर वो इस एडिक्शन यानी आदत से तबाह हो चुका है, एक दिन ट्रीटमेंट के बाद वो इस आदत से छुटकारा हासिल कर लेता है तो आपके लिए वो खुशी का मौका होता है। लेकिन अचानक ही थोड़े अरसे के बाद उसके बारे में हम कहते हैं कि वो रिलैप्स हो गया है, यानी उसने अपनी पुरानी आदत को दोबारा अपना लिया है, यानी वो वापस पलट कर अपनी पुरानी हालत की तरफ चला गया है। रिलैप्स यानी दोबारा मुब्तला होना एक सैड यानी उदासी वाला लफज है। रिलैप्स दुख भरा लफज है। रिलैप्स अफसुरदा यानी डिप्रेसिंग लफज है। रिलैप्स डिस्करेजिंग यानी हौसला शिकन वाला लफज है। और यहां नहमिया के 13 बाप में रिलैप्स का लफ्जी मतलब है कायम रखने में नाकामी। हम काफी अरसे से नहमिया की किताब का सफर तय कर रहे हैं जो बहुत सनसनीखेज और हौसला अफजा और इंस्पायरिंग है। हम नहमिया को देख सकते हैं कि किस तरह वो खुदा पर ईमान रखते हुए अपने बादशाह से इजाजत मांगता है और यरूशलम वापस जाता है। ये हमारे लिए बहुत हौसला अफजा था। और जिस तरह नहमिया अपनी ऑपोजिशन का सामना करता है वो हमारे लिए मुतासिर कुन था। और जिस तरह यरूशलम के लोग इकट्ठे होकर यरूशलम शहर की दीवार और उसके गेट बनाते हैं वो हमारे लिए एक शानदार मिसाल है। और जिस तरह यरूशलम के लोगों ने अपने गुनाहों का इकरार किया और खुदा से नए अहद बांधे वो हमारे लिए एक आजजी का बेहतरीन नमूना है। और अगर नहमिया अपनी किताब 12वें बाब पर ही खत्म कर देता तो हम ये समझते कि शायद वो लोग हमेशा के लिए अपने इन तरीक़ेकार और अहद के साथ बाकी सारी जिंदगी हंसी खुशी रहने लगे होंगे, लेकिन उसने ऐसा नहीं किया। अपनी किताब का 13वां बाब लिखा जिसमें खुदा के लोगों को वापस अपनी हरकतों में मुब्तला पाया, यानी वो लोग इन सब बातों के बावजूद वापस पलट गए, यानी खुदा को भूल गए, यानी रिलैप्स ऑफ द पीपल ऑफ गॉड। हालांकि इस बाब के साथ इस किताब का एंड करना अफसोसनाक है, लेकिन ये हकीकत है कि जिसे वो 13वें बाब में बयान करता है। अगर नहमिया फेसबुक और ट्विटर के ज़माने में होता तो वो अपनी अचीवमेंट्स इस पर पोस्ट ही करता रहता, लेकिन शुक्र है कि उसके ज़माने में ये चीज़ें नहीं थी और वो हमें इस किताब और इस बाब के ज़रिए सच्ची हकीकत से रूशनास करवाता है। यह हकीकत है कि जिस तरह मैं पहले ही भी मेंशन कर चुका हूं कि अगले साल हमारे इस चर्च की 125वीं एनिवर्सरी है। आप में से कई इस चर्च के बड़े थोड़े अरसे से मेंबर हैं, लेकिन कई पिछले 70 सालों से इस चर्च को जानते हैं और इस चर्च के मेंबर हैं। और इस तरह आपको यहां इस चर्च के रूहानी अरूज के अच्छे पॉइंट्स और वक्त याद होगा, यानी अच्छी यादें याद होंगी। और इसके साथ साथ आपको इस चर्च पर जो मुश्किल वक्त आया उसका भी अच्छी तरह से आपको याद होगा। और इस चर्च के मामलात उस तरह नहीं थे जिस तरह उन्हें होना चाहिए थे। मुख्तसरन ये कि इस चर्च ने भी अच्छे और मुश्किल वक्त देखे हैं, मेरा मतलब है कि पिछले 125 सालों में। अगर आप कितने ही अरसे से मसीह हैं तो आप भी इसी तरह अपनी ज़िंदगी के पिछले सालों पर नज़र मार सकते हैं और इसी तरह की अपने आप के बारे में असेसमेंट या तज़िया कर सकते हैं। वो वक्त भी होगा जब आपने खुदा के कलाम को बहुत कम सुना होगा और कई दफ़ा आपने दुआ में होते हुए खुदा के लोगों में होते हुए अपने आप में तसल्ली और खुशी महसूस की होगी। और कई दफ़ा आपने अपने आप से सवाल भी किया होगा कि क्या मैं अब तक मसीही हूँ جب پرانے گناہوں نے دوبارہ آپ کی یقین دہانی کروائی ہوگی اور نئے گناہ آپ کے دروازے کو کھٹکا رہے ہوں گے۔ اب ہمیں ریلیپس کے لفظ یعنی پھر دوبارہ سے پلٹ جانا یا اس میں مبتلا ہونا یا قائم رکھنے میں ناکامی کا یقیناً اندازہ ہو گیا ہوگا کہ اس لفظ کا کیا مطلب ہے اور اس کی کیا تشریح ہے۔ نہمیہ تقریباً 12 سال یروشلم کا گورنر رہنے کے بعد ایران کے بادشاہ کے پاس واپس لوٹتا ہے۔ آپ کو یاد رہے کہ اس سارے وقت کے دوران نہمیہ آزاد انسان نہیں تھا، وہ اب بھی ایران کے بادشاہ کا غلام تھا اور اس کے دربار میں ساقی کا ذمہ داری سر انجام دیتا تھا۔ یروشلم یہ سارا کام سر انجام دینے کے لیے اس نے اس خدا پر نا یقین رکھنے والے بادشاہ سے کچھ عرصہ کے لیے چھٹی مانگی۔ اس کے بعد نہمیہ اب ایران واپس آ گیا ہے اور اپنے بادشاہ کی خدمت میں مصروف ہے، اور اپنے بادشاہ کی کچھ عرصہ تک خدمت کرنے کے بعد وہ دوبارہ یروشلم جانے کے لیے اپنے بادشاہ یعنی کنگ آف پرشیا سے اجازت مانگتا ہے اور بادشاہ اسے یروشلم جانے کی اجازت دے دیتا ہے۔ اور تیرواں باب ہمیں اس کی یروشلم واپسی پر تفصیل پیش کرتا ہے۔ جب نہمیہ واپس یروشلم لوٹا تو اسے بڑا دھچکا لگا جب اس نے انہی لوگوں کو دیکھا جنہوں نے خدا کے ساتھ نیا عہد باندھا تھا، انہی لوگوں نے اس عہد کو چھوڑ دیا یعنی اس عہد کو توڑ دیا تھا، اور اس طرح دے ریلیپسڈ یعنی عہد قائم رکھنے میں ناکام رہے اور اپنی پہلی حالت کی طرف پلٹ گئے تھے۔ سلویشن آرمی کے فاؤنڈر ولیم بوتھ نے ایک دفعہ اپنے نئے بھرتی کیے ہوئے افسروں سے کہا تھا کہ میں چاہتا ہوں کہ تم یہ بات ذہن نشین کر لو کہ آگ کی یہ حیثیت یا فطرت ہے کہ وہ ہر چیز کو اپنی لپیٹ میں لے لے، تم نے اس کی شدت میں کمی واقع نہیں ہونے دینی اور اس کی راکھ کو بھی ساتھ ساتھ سمیٹتے رہنا ہے۔ یہ آگ کی فطرت ہے کہ وہ آپے سے باہر ہو جاتی ہے، اور اپنی حیثیت میں وہ آپے سے باہر ہو جاتی ہے۔ ان لوگوں نے جب خدا کا کلام سنا تو ان کے اندر کی آگ باہر آئی اور اس روحانی آگ کو انہوں نے محسوس کیا، اور انہوں نے اپنے گناہوں کا اقرار کیا اور اپنے گناہوں سے توبہ کی، لیکن وہ اس کو بحال نہ رکھ سکے اور وہ آگ بھسم ہو کر راکھ بنتی گئی کیونکہ وہ اس روحانی آگ کو جلتا نہ رکھ سکے اور وہ راکھ میں بھسم ہو گئی۔ اب ہم آج کے پیغام میں 4 قسم کے حالات دیکھیں گے جہاں یروشلم کے لوگ ریلیپس کی طرف گئے یعنی پہلی حالت کو واپس پلٹ گئے یعنی پرانے گناہ میں مبتلا ہو گئے۔ نمبر 1، ریلیپس فیلئر ٹو آنر ہاؤس آف دا لارڈ، خدا کے گھر کو قائم رکھنے اور اسے عزت بخشنے میں ناکام ہوئے یعنی خدا کے گھر کی پہلے والی حالت کر دی۔ آئیں 13 باب کی آیات 4 سے 9 کو دیکھیں اور ہم 1 سے 3 آیات کی طرف تھوڑی دیر بعد آئیں گے۔ وہاں لکھا ہے، اس سے پہلے الیاسب کاہن نے جو ہمارے خدا کے گھر کی کوٹھریوں کا مختار تھا، توبیا کا رشتہ دار ہونے کی وجہ سے اس کے لیے ایک بڑی کوٹھری تیار کی تھی جہاں پہلے نظر کی قربانیاں اور لبان اور برتن اور اناج کی اور میں کی اور تیل کی دہ یکیاں جو حکم کے مطابق لاویوں اور گانے والوں اور دربانوں کو دی جاتی تھیں، اور کاہنوں کے لیے اٹھائی ہوئی قربانیاں بھی رکھی جاتی تھیں۔ پر ان ایام میں میں یروشلم میں نہ تھا کیونکہ شاہ بابل ارتخششتہ کے 32ویں برس میں بادشاہ کے پاس گیا تھا، اور کچھ دنوں بعد میں نے بادشاہ سے رخصت کی درخواست کی، اور میں یروشلم میں آیا اور معلوم کیا کہ خدا کے گھر کے صحنوں میں توبیا کے واسطے ایک کوٹھری تیار کرنے سے الیاسب نے کیسی خرابی کی ہے۔ اس سے میں نہایت رنجیدہ ہوا، اس لیے میں نے توبیا کے سب خانگی سامان کو اس کوٹھری سے باہر پھینک دیا۔ الیاسب اپنے رشتہ دار توبیا کو خدا کے گھر میں لے آیا اور اس کے ذاتی سامان کے لیے خدا کے گھر کو استعمال کیا۔ آپ کو یاد ہونا چاہیے کہ توبیا کون شخص تھا۔ توبیا امونی تھا، یہ وہ ہے جو سنبلت اور گیشم کے ساتھ مل کر خدا کے کام میں رکاوٹ بنے اور اس دیوار کے کام کو روکنے کی کوشش کی۔ یہ وہی ہے جس نے دیوار بنانے والوں کا مذاق بھی اڑایا، اور اس نے یہ بھی کہا تھا کہ دیوار بہت کمزور بنا رہے ہیں، یہاں تک کہ اگر اس پر فاکس یعنی لومڑی چڑھ جائے تو یہ دیوار گر جائے گی۔ اور اس کے ساتھ ساتھ توبیا ایک ہوشیار سیاستدان بھی تھا، کیونکہ اس کی شادی یہودی خاندان میں ہوئی تھی اور اس کے ساتھ ساتھ اس کے بیٹے کی بھی شادی یہودیوں میں ہی ہوئی تھی۔ اس ناطے سے وہ الیاسب کاہن کا رشتہ دار تھا، اس لیے وہ ایک نہمیہ کے سارے کام میں مستقل کانٹے کی طرح تھا اور وہ خدا کے سارے کام کے سخت خلاف تھا۔ الیاسب کاہن اور توبیا دونوں مل کر خدا کے گھر کو عزت نہ بخش سکے اور اس کے گھر کو صحیح استعمال میں نہ لا سکے، بلکہ انہوں نے خدا کے گھر کو اپنی ذاتی ضروریات کے لیے استعمال کرنا شروع کر دیا۔ توبیا کو خدا کی ہیکل میں جو سب سے بڑا کمرہ تھا وہ دیا گیا تاکہ وہ اس میں رہائش پذیر ہو سکے، اور یہ بڑا کمرہ لوگوں کے اناج کے ہدیوں کے لیے مخصوص تھا، اور اس کمرے میں لوگ خدا کے لیے اپنے اناج کی دہ یکیاں جمع کرواتے تھے۔ ان میں زیتون کے تیل، لبان اور وائن بھی شامل تھی، جو لوگ خدا کے لیے ہدیوں کی شکل میں اس بڑے کمرے میں کاہنوں کے ذریعے جمع کرواتے تھے۔ لیکن اس کمرے کو بالکل صاف کر کے توبیا کے ذاتی استعمال کا کمرہ بنا دیا گیا تھا۔ یہاں طاقت کا استعمال کیا گیا اور یہاں اپنی طاقت کا کھیل کھیلا گیا، اور یہاں خدا کے گھر کا غلط استعمال کیا گیا، کیونکہ توبیا نے خدا کے گھر میں اپنی ذاتی رہائش گاہ بنائی تھی۔ یہ خدا کے گھر کی بے حرمتی تھی، اور یہ مکمل طور پر خدا کے گھر کی بے عزتی تھی۔ آج کل کے زمانے میں ہمارے پاس ہیکل نہیں ہے، اس بلڈنگ میں جس میں ہم بیٹھے ہیں وہ ہیکل نہیں ہے، یہ صرف اینٹوں اور غارے کا حال ہے، لیکن ہمارا اس کے ساتھ جذباتی اور روحانی لگاؤ ہے، کیونکہ خدا کے لوگوں کی نسلوں نے پچھلے 100 سال سے اس بلڈنگ میں خدا کی پرستش کی ہے، اسی لیے اس کے ساتھ ایک جذباتی اور روحانی لگاؤ ہے، اور اس سے پاک صاف رکھتے ہیں اور اسے عزت بخشتے ہیں، لیکن پھر بھی آخر کار یہ اینٹوں اور غاروں کا ہی ملبہ ہے۔ مسیحوں کے لیے ایک سچی ہیکل مسیحی لوگ ہیں۔ خدا کے لوگ اصل میں خدا کی ہیکل ہیں، خدا کے گھر ہیں، اور آپ کو پتہ ہے کہ ابھی بھی یہ خدشہ ہے کہ ہم خدا کے گھر کو عزت بخشنے میں ناکام ہو سکتے ہیں، یعنی اس کے برگزیدہ لوگوں کو عزت بخشنے میں ناکام ہو سکتے ہیں۔ ہم خدا کے گھر کو عزت بخشنے میں ناکام ہو جاتے ہیں جب ہم اس کے لوگوں کو اپنے مطلب کے لیے استعمال کرتے ہیں۔ ہم خدا کے گھر کو عزت بخشنے میں فیل ہو جاتے ہیں جب ہم صرف اپنے آپ کا سوچتے ہیں اور ہم خدا کے گھر کے بارے میں نہیں سوچتے کہ کس طرح یہ ہم پر اثر انداز ہو سکتا ہے۔ ہم بنیادی ناکامیوں کی وجہ سے خدا کے گھر کو عزت نہیں دے سکتے، اور یہ ناکامی بے حرمتی کے مترادف ہے، یعنی یہ ناکامی بے حرمتی کی شکل اختیار کر لیتی ہے۔ کیا ہم خدا کے لوگ خدا کی ہیکل کی حیثیت سے کیا خدا کے گھر کو عزت بخشتے ہیں؟ آٹھویں آیت میں دیکھیں کہ نہمیہ اس ایشو کو کس طرح ڈیل کرتا ہے۔ آٹھویں آیت میں مذکور ہے، اس سے میں نہایت رنجیدہ ہوا، اس لیے میں نے توبیا کے سب خانگی سامان کو کوٹری سے باہر پھینک دیا۔ پھر میں نے حکم دیا اور انہوں نے ان کوٹریوں کو صاف کیا، اور میں خدا کے گھر کے برتنوں اور نظر کی قربانیوں اور لبان کو پھر وہیں لے آیا۔ نہمیہ ان سارے حالات کو دیکھ کر بڑے غصے میں آتا ہے اور توبیا کا تمام سامان باہر پھینک دیتا ہے، اور اس کمرے کو صاف کر کے اس کی پہلی حالت میں لے آتا ہے۔ کیا نہمیہ کے اس ایکشن سے آپ کو نئے عہد نامے کسی کی بات یاد آئی؟ جی ہاں، متی اس کے 21 باب میں ہم پڑھتے ہیں کہ خداوند یسوع مسیح خدا کی ہیکل میں داخل ہو کر ان سب کو نکال دیتا ہے جو ہیکل میں خرید و فروخت کر رہے تھے، اور صرافوں کے تختے اور کبوتر فروشوں کی چوکیاں الٹ دیں۔ وہ لوگ خدا کے گھر کی بے حرمتی کر رہے تھے، اور وہ خدا کے گھر کو اپنے مقاصد کے لیے استعمال کر رہے تھے، اور یسوع مسیح نے ان سے کہا کہ لکھا ہے کہ میرا گھر دعا کا گھر کہلائے گا، مگر تم اسے ڈاکوؤں کی کھو بناتے ہو۔ ہمیں خدا کے گھر کے لیے پرجوش رہنا چاہیے، اس کے لوگوں کے لیے بھی یہ ایک پاک گھر ہے، دعا کا گھر ہے، اور خدا کے لوگوں کو چاہیے کہ وہ اپنے مقاصد کی خاطر خدا کے گھر کا استعمال نہ کریں۔ इन बातों से लफज रिलैप्स का मतलब वाजा हो जाता है। दूसरे नंबर पर रिलैप्स फेलियर टू सपोर्ट द वर्क ऑफ द लॉर्ड, खुदा के काम को कायम रखने में नाकाम होना या कायम रखने में नाकामी। यहां महसूस होता है कि खुदा के काम को कायम रखने में लोग नाकाम रहे। हम इस बात को 10वीं आयत से देख सकते हैं। इस बात का अंदाजा लगाना मुश्किल होगा कि उस कमरे को तोबिया ने क्यों कर हिम्मत करके अपने इस्तेमाल में लाया। यकीन से तो नहीं कह सकते, लेकिन महसूस यूं होता है कि शायद उस कोठरी में लोगों ने अपने हदिये लाने काफी हद तक कम कर दिए थे, जिसकी वजह से तोबिया को मौका मिला कि ये कमरा जिस मकसद के लिए इस्तेमाल होता है अब इसकी वो वैल्यू नहीं रही और खाली पड़ा रहता है। इसलिए तोबिया ने हिम्मत करके उस कमरे को अपने जाती इस्तेमाल में ले आया और उसमें रहायश पजीर हो गया। चाहे हकीकत कुछ भी हो, लेकिन जब नहमिया को पता चला कि खुदा के काम को कायम रखने में ये लोग नाकाम हो गए हैं, तो वो 10वीं आयत में लिखता है कि फिर मुझे मालूम हुआ कि लावियों के हिस्से उनको नहीं दिए गए, इसीलिए खिदमत गुजार लावी और गाने वाले अपने अपने खेत को भाग गए। जो काहिन थे, यानी उस वक्त के चर्च लीडर, आजकल के पादरी साहबान, ने अपने ओहदे और अपनी जिम्मेदारियां छोड़ दी थी क्योंकि वो अपने आप को सपोर्ट नहीं कर सकते थे। आपको 8वीं बाप में लावियों की जिम्मेदारियों के बारे में याद है, जब वो लोगों में खुदा के कलाम की मनादी करते थे और उनको खुदा के कलाम के बारे में समझाते थे, और इसलिए जब उनको लोगों ने सपोर्ट करना बंद कर दिया तो लोग भी खुदा के कलाम से दूर हो गए, जिसकी वजह से उन लोगों की परेशानियां और मुश्किलात में इजाफा हो गया। आपको याद है कि लोगों ने जब खुदा से अहद किया था तो 10वें बाप में उन्होंने ये अहद खुदा से बांधा था कि हम खुदा के घर को नजरअंदाज नहीं करेंगे, यानी उसको हर तरह से सपोर्ट करेंगे और उसे कायम रखेंगे। और यहां फिर हमें रिलैप्स नजर आता है, क्योंकि उन्होंने उसी तरह अपने अबा अजदाद की तरह खुदा के घर को नजरअंदाज कर दिया और वो खुदा के घर को सपोर्ट करने में, यानी उसको कायम रखने में नाकाम रहे और खुदा के काम को कायम और जारी ना रख सके। 11वीं से 13वीं आयात को देखें, वहां लिखा है, तब मैंने हाकमों से झगड़ कर कहा कि खुदा का घर क्यों छोड़ दिया गया है, और मैंने उनको इकट्ठा करके उनको उनकी जगह पर मुकरर किया। तब सब अहले यहूदा ने अनाज और मैं और तेल का 10वां हिस्सा खजानों में दाखिल किया, और मैंने सलमिया काहिन और सदूक फिकिया और लावियों में से फिदाया को खजानों के खजानची मुकरर किया, और हनान बिन जकूर बिन मतनिया उनके साथ था क्योंकि वो दयानतदार माने जाते थे और अपने भाइयों में बांट देना उनका काम था। नहमिया ने खुदा के निजाम और खुदा के काम को दोबारा से बहाल किया। उसने उन सब को इकट्ठा करके उनको सही जगहों और जिम्मेदारियों पर मुकरर किया, यानी राइट पीपल इन द राइट प्लेसेस। तब सब अहले यहूदा ने अनाज और मैं और तेल का 10वां हिस्सा खजानों में जमा किया। यहां गौर करें कि खुदा के काम को सपोर्ट करने में नाकामी या इनकार एक रिलैप्स का हकीकी निशान है। तीसरे नंबर पर रिलैप्स फेलियर टू ऑनर द डे ऑफ द लॉर्ड, खुदा के सब्बत के दिन को इज्जत देने में नाकामी या खुदा के दिन को मुबारक मानने में नाकामी। इसको आप आयत 15 से देख सकते हैं, लेकिन इससे पहले याद करें कि 10वें बाब की 31वीं आयत में इन लोगों ने खुदा से क्या अहद किया था, और वो अहद था, अगर मुल्क के लोग सब्बत के दिन कुछ माल या खाने की चीज बेचने को लाएं तो हम सब्बत को या किसी मुकद्दस दिन को उनसे मोल ना लें। ना कि सिर्फ वो अपने अहद से पीछे हटे या इस अहद को भूल गए, बल्कि वो गैर कौमों से सब्बत के दिन माल खरीद रहे थे, बल्कि सब्बत के दिन वो खुद भी अपने कारोबार में मसरूफ थे। 15 से 16वीं आयात को देखें, 15 से 16वीं आयात, वहां लिखा है, उन्हीं दिनों में मैंने यहूदा में बास को देखा जो सब्बत के दिन हौजों में पांव से अंगूर कुचल रहे थे और पूले लाकर उनको गधों पर लादते थे। इसी तरह मैं और अंगूर और अंजीर और हर किस्म के बोझ सब्बत को यरूशलम में लाते थे और जिस दिन वो खाने की चीजें बेचने लगे मैंने उनको टोका। उन्होंने अपने अहदों को भुला दिया था और रिलैप्स यानी वापसी अपनी पुरानी वाली हालत या आदत पर चले गए थे जो उनके अबौजदाद ने किया था, और खुदा के सब्बत के दिन के असरात को भी भुला दिया। उन्होंने सब्बत के दिन को खुदा की प्रस्तिश करने को बिल्कुल साइड पर रख दिया था और आम दिनों की तरह कारोबार में और पैसा बनाने में मसरूफ थे। हमने पिछले हफ्ते इस पर बहस की थी कि आजकल हम सब्बत का दिन नहीं मनाते बल्कि हम खुदा का दिन मनाते हैं, यानी रेजरेक्शन डे, यानी यीशु मसीह का मुर्दों में से जी उठने का तीसरा दिन, यानी संडे अतवार। और हमने इस पर भी बहस की थी कि ये दिन किस तरह खुदा की इबादत का दिन है, और ये दिन खुदा के लोगों के इकट्ठे होने का दिन है, सब इकट्ठे होकर खुदा की प्रस्तिश का दिन है, एक दूसरे से मिलने का दिन है और एक दूसरे की खिदमत करने का दिन है। और ये बड़ा क्लियर है कि जब इस सब्बत के दिन को पाक नहीं माना जाएगा और उसको इग्नोर किया जाएगा तो ये रिलैप्स की निशानी है। जब हमारी जिंदगी की अयाशियां और मसरूफियत खुदा के लोगों से मिलने से ज्यादा अहमियत रखते हों तो ये रिलैप्स का इसमें रिस्क है, बल्कि इसमें भटकने और खुदा से बगावत के भी रिस्क इन्वॉल्व हैं। 17वीं और 18वीं आयात को देखें। नहमिया उन्हें उनकी हिस्ट्री यानी तारीख याद दिलाता है, माजी में उनके अबौजदाद ने ऐसा ही किया था और उनको इसकी कीमत चुकानी पड़ी थी, और इस रिलैप्स की उनको नहमिया तारीख याद दिलाता है। 19 से 22वीं आयात को देखें, वहां लिखा है, सो जब सब्बत के पहले यरूशलम के फाटकों के पास अंधेरा होने लगा तो मैंने हुक्म दिया कि फाटक बंद कर दिए जाएं, और हुक्म दे दिया कि जब तक सब्बत गुजर ना जाए वो ना खुलें, और मैंने अपने चंद नौकरों को फाटकों पर रखा कि सब्बत के दिन कोई बोझ अंदर आने ना दे। सो व्यापारी और तरह तरह के माल के बेचने वाले एक या दो बार यरूशलम के बाहर रुके, तब मैंने उनको टोका और उनसे कहा कि तुम दीवार के नजदीक क्यों टिक जाते हो, अगर फिर ऐसा किया तो मैं तुमको गिरफ्तार कर लूंगा। उस वक्त से वो सब्बत को फिर ना आए, और मैंने लावियों को हुक्म किया कि अपने आप को पाक करें और सब्बत के दिन की तकदीस की गर्ज से आकर फाटकों की रखवाली करें। ऐ मेरे खुदा, इसे भी मेरे हक में याद कर और अपनी बड़ी रहमत के मुताबिक मुझ पर तरस खा। उसने इस बात का तहिया कर रखा था कि वो अपने लोगों को वापस लाएगा उन वादों पर जिसका उन्होंने खुदा से अहद किया था। यहां देखें कि वो किस तरह उन गैर कौमों के कारोबारी लोगों के साथ सख्ती से बात करता है कि अगर तुम आइंदा ये करोगे तो मैं तुम्हें गिरफ्तार भी कर लूंगा। और नहमिया इस मुल्क का गवर्नर था और वो गवर्नरी की अथॉरिटी को इस्तेमाल करता हुआ उनको वार्निंग देता है कि अगर वो सब्बत के दिन यरूशलम में दाखिल हुए तो उनको गिरफ्तार कर लिया जाएगा। यहां देखें कि हम खुदा के दिन को किस तरह इज्जत बख्शते हैं, और उसी पैमाने से हम अपने आप को जांच सकते हैं कि हम कहां खड़े हैं, और अगर इसमें रिलैप्स होगा तो हमें पता चल जाएगा कि हम खुदा के दिन को कितनी इज्जत बख्शते हैं। खुदा के घर में हाजिरी और गैर हाजिरी, इरेगुलर अटेंडेंस और नो अटेंडेंस, डिटैच्ड थोड़े अरसे से खुदा के घर से, खुदा के सब्बत वाले दिन अलैदगी, और फिर जल्दी से दोबारा उसके घर में आना और हाजिरी लगाना, यानी डिटैच्ड गैदर एंड गेट अवे अगेन एज क्वाइट एज पॉसिबल, खुशी या बर्दाश्त, जॉय और एंड्योरेंस, जिम्मेदारी या खुशी, ड्यूटी और डिलाइट, सर्विस, क्या आप खिदमत के लिए आते हैं या अपने आप को तकलीफ देने के लिए। ये तमाम इंडिकेटर्स हैं हमारी रूहानी सेहत के लिए और रिलैप्स के लिए। सो इसीलिए खुदा के घर को कायम रखने में नाकामी, खुदा के काम को सपोर्ट करने में नाकामी, खुदा के सब्बत के दिन को इज्जत देने में नाकामी, ये तमाम उन पुराने अहदनामे के लोगों के निशानात थे। और आप आखिरी और चौथा निशान जो रिलैप्स को जाहिर करता है, फेलियर टू सेपरेट एज द पीपल ऑफ गॉड, خدا کے چنے ہوئے لوگوں کو باقی قوموں سے علیحدہ رکھنے میں ناکامی۔ اب 13 باب کی پہلی 3 آیات کو دیکھیں۔ 13 باب کی پہلی 3 آیات، وہاں لکھا ہے، اس دن انہوں نے لوگوں کو موسیٰ کی کتاب میں سے پڑھ کر سنایا اور اس میں یہ لکھا ملا کہ امونی اور موابی خدا کی جماعت میں کبھی نہ آنے پائیں، اسی لیے کہ وہ روٹی اور پانی لے کر بنی اسرائیل کے استقبال کو نہ نکلے بلکہ بلام کو ان کے خلاف اجرت پر بلایا تاکہ ان پر لعنت کرے، پر ہمارے خدا نے اس لعنت کو برکت سے بدل دیا اور ایسا ہوا کہ شریعت کو سن کر انہوں نے ساری ملی جلی بھیڑ کو اسرائیل سے جدا کر دی۔ اور ان آیات میں غور کریں کہ ابھی تک لوگ خدا کے حکم، خدا کے کلام پر دھیان دے رہے ہیں اور اپنے آپ کو موابیوں اور امونیوں سے علیحدہ رکھ رہے ہیں، اور استثنا اس کا 23 باب اس کی 3 سے 5 آیات کو بھی پڑھ رہے ہیں اور اس پر عمل کر رہے ہیں۔ آئیں ہم استثنا 23 باب اس کی 3 سے 5 آیات تک دیکھیں۔ وہاں لکھا ہے، کوئی امونی یا موابی خداوند کی جماعت میں داخل نہ ہو، 10ویں پشت تک ان کی نسل میں سے کوئی خداوند کی جماعت میں کبھی آنے نہ پائے، اسی لیے کہ جب تم مصر سے نکل کر آ رہے تھے تو انہوں نے روٹی اور پانی لے کر راستے میں تمہارا استقبال نہیں کیا بلکہ بعور کے بیٹے بلام کو اجرت پر بلوایا تاکہ وہ تجھ پر لعنت کرے۔ یہاں آپ نے غور کیا ہے کہ خدا کے لوگوں کے علاوہ شادیوں کے کیا منفی نتائج اور اثرات ہیں، اور اگر وہ یہودی زبان نہیں بول سکتے تو پھر وہ خدا کے کلام کو بھی نہیں پڑھ سکتے، اور اس طرح وہ خدا کو جاننے میں قاصر تھے۔ اس طرح خدا کے لوگوں میں رکاوٹیں آ گئیں جو نہیں ہونی چاہیے تھیں۔ 26ویں آیت میں وہ اپنے لوگوں کو شاہ سلیمان کی یاد دلاتا ہے کہ خدا نے اسے بادشاہ بنایا تھا اور وہ خدا کا پیارا تھا، تو بھی اجنبی عورتوں نے اسے بھی گناہ میں پھنسایا۔ لیکن آپ 25ویں آیت کو دوبارہ دیکھیں کہ نہمیہ ادھر کیا ایکشن لیتا ہے، سو میں نے ان سے جھگڑ کر ان کو لعنت کی اور ان میں سے بعض کو مارا اور ان کے بال نوچ ڈالے اور ان کو خدا کی قسم کھلائی کہ تم اپنی بیٹیاں ان کے بیٹوں کو نہ دینا اور نہ اپنے بیٹوں کے لیے اور نہ اپنے لیے ان کی بیٹیاں لانا۔ یہاں بھی آپ دیکھیں کہ ریلیپس کا نشان نظر آتا ہے، اور نہمیہ نے اس ریلیپس کو بڑی سیریسلی طریقے سے ہینڈل کیا اور اپنے لوگوں سے قسمیں لی۔ اور اگر آپ اپنا زندگی کا ساتھی اس کو بنائیں گے جو خدا کو پیار نہیں کرتا تو اس کا بڑا منفی اثر ہوگا، یعنی آپ کی خدا کے ساتھ جو قربت ہے اور جس طرح آپ خدا کے ساتھ چلتے ہیں اس میں کمی آئے گی اور آپ کی مسیحی زندگی اثر انداز ہوگی۔ اور نہمیہ ان کاہنوں کو جو اپنی ذمہ داریوں میں ناکام ہوئے تھے ان کی بھی خاص خبر لیتا ہے۔ 28ویں آیت کو دیکھیں، اور الیاسب سردار کاہن کا پوتا اب سنبلت ہرونی کا داماد تھا، یہ بھی خدا کے لوگوں کا دشمن تھا، اسی لیے نہمیہ کہتا ہے کہ میں نے اس کو اپنے پاس سے بھگایا، اس لیے کہ انہوں نے کہانت کو اور کہانت کے عہد کو اور لاویوں کی بے حرمتی کی۔ اور 30ویں آیت کو دیکھیں، وہاں لکھا ہے، ان کو کل اجنبیوں سے پاک کیا۔ یہ اس کتاب کا آخر تھا جسے بڑی درد کے ساتھ نہمیہ اینڈ کرتا ہے۔ اب ہم نے ریلیپس میں 4 باتوں کی ناکامی یعنی فیلئرز دیکھے ہیں، فیلئر ٹو آنر دا ہاؤس آف لارڈ، خدا کے گھر کو عزت نہ بخشنے میں ناکامی، فیلئر ٹو سپورٹ دا ورک آف گاڈ، خدا کے کام میں سپورٹ نہ کرنے کی ناکامی، فیلئر ٹو آنر دا ڈے آف دا لارڈ، خدا کے دن کو سبت اور مبارک نہ ماننے میں ناکامی، فیلئر ٹو سیپریٹ ایز دا پیپل آف گاڈ، خدا کے لوگوں کو باقی اقوام سے علیحدہ رکھنے میں ناکامی۔ ریلیپس روحانی ناکامی خطرناک چیز ہے، اور وہ بھی 18 مہینوں کے لاک ڈاؤن کے بعد، ان مشکل حالات میں ہماری روحانی قوت بڑی کمزور پڑ گئی ہے۔ مجھے خوشی ہے کہ نہمیہ بڑی ایمانداری سے ساری سچی باتوں اور حقیقت سے ہمیں روشناس کرواتا ہے۔ ہم ہر قسم کے وعدے اور کمٹمنٹس کرتے ہیں لیکن ان کو ہم اس طرح نبھا نہیں سکتے، اور اس کی وجہ سے ہمیں ناکامی کا سامنا کرنا پڑتا ہے۔ ہم اپنی روحانی زندگی میں گروتھ نہیں کر سکتے جب تک ہم اپنے وعدوں کو پورا نہیں کرتے، اور ان کو پورا کرنے کے لیے ہمیں خدا کی ضرورت ہے۔ ہمیں خدا باپ کی ضرورت ہے، ہمیں اس کے فضل کی ضرورت ہے، ہمیں خدا کی روح کی ضرورت ہے کہ وہ آن کر ہماری مدد کرے، ہمیں اس کے فضل کی ضرورت ہے، ہمیں اس کی طاقت کی ضرورت ہے، ہمیں اس کے رحم کی ضرورت ہے، اور ہمیں اس کی مضبوطی کی ضرورت ہے۔ جیسا زبور 127 اس کی پہلی آیت میں مینشن ہے، Unless the Lord builds the house, those that labor in vain، اگر خداوند ہی گھر نہ بنائے تو بنانے والوں کی محنت ابس ہے۔ ہماری تمام کامیابیاں، اچیومنٹس، ہمارے تمام کارنامے اور ہماری ترقی پاک روح کی وجہ سے ہے۔ یہ خدا باپ ہے جس کی وجہ سے ہم میں کوئی اچھائی کا کام مکمل ہوتا ہے۔ جیسے ہی میں اپنا پیغام ختم کرتا ہوں، سو اس کے ساتھ ہی آج ہم نہمیہ کی کتاب کے اختتام کو آتے ہیں، تو میری یہ آواز ہوگی کہ آئیں ہم خدا کی روح کو پکاریں کہ خدا باپ اپنی پاک روح ہم میں آپ میں اور مجھ میں بھیجیں، تاکہ وہ ہماری مدد کر سکے جو خدا باپ ہم سے چاہتا ہے۔ آئیں اس کو یاد کریں کہ وہ ہماری اصلاح کرے، ہمیں ہماری تجدید کرے، ہی شوڈ ریفارم اس، ہی شوڈ رینیو اس، اور ہمیں تعمیر کرے، اور ہمیں ہی شوڈ بلڈ اس۔ اپنی کمزوریوں کو جانچیں اور اس کی طاقت کو جانیں اور اس پر بھروسہ رکھیں۔ اس کووڈ کے بعد ہم اپنی زندگی کا نیا باب ہارپر چرچ کے ساتھ شروع کر رہے ہیں۔ خدا کرے کہ وہ ہمیں اس نئی زندگی میں وہ جلال اور فضل بخشے جو وہ چاہتا ہے۔ خدا آپ سب کو بڑی برکتوں سے نوازے۔ آمین۔